नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भएका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको सोमबार र शुक्रबार बेलुका 36 बजे र पुनः प्रसारण मङ्गलबार र शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा सिप विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट।
के हो बाहुन, के हो छेत्री, के हो दमाई कामी, के हो दमाई कामी, एउटै देशमा बस्ने सन्तान, दाजु भाइ हो हामी, दाजु भाइ हो। नेपाललाई थानी के पाउँछौँ र यो जात गर्दै बदनामी नारे पुरुष दुई जातको जगत रातै सबैको रागत नारी पुरुष दुई जातको जगत रातै हुन्छ सबैको रागत रातै हुन्छ सबैको।
यो साङ्गीतिक आवाजपछि कार्यक्रममा अबको पालो परिवर्तन सम्वादको रहेको छ। परिवर्तन सम्वादमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन सम्वादमा रहेर विक्रम सम्वत 2066 सालमा स्थापना भएको घुम्टे दलित सञ्जाल गलकोटका अध्यक्ष ओम सुनारसँग कुराकानी गर्नेछौँ। अब लागौँ उहाँसँग गरिएको कुराकानीतर्फ। यति बेला हामीसँग स्टुडियोमा हुनुहुन्छ घुम्टे दलित सञ्जाल गलकोटका अध्यक्ष ओम सुनार। ओम सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
वर्तमान अवस्थामा दलित समुदायको अवस्था कस्तो रहेको छ?
दलित समुदायको अवस्थालाई हेर्ने हो भने धेरै दयनीय अवस्था नै देखिराख्छु मैले, किनभने लामो समयसम्म यो राज्यले पछि पारेको विभेदकारी एउटा नीति बनाएर दलितहरूलाई एउटा चाहिँ नीतिको आधारमा अप्ठ्यारो खालको चाहिँ छुवाछुतको कानुन बनाएर लामो समयदेखि अन्याय अत्याचार गरेर हाम्रा दलितहरूका जिजो पुर्खाहरूले धेरै अन्याय अत्याचारहरू सहेर दुःखद दिनहरू बिताउनु भएको अवस्था हो र पछि गएर यस बागलुङ जिल्लाबाट यो नीति चाहिँ राम्रो भएन, दलितहरूको लागि हक अधिकारमा कुण्ठित भयो र यो छुवाछुत नीति चाहिँ राज्यले बन्द गर्नुपर्छ भनेर सङ्घर्ष गर्ने हाम्रा अगुवाईहरू पनि हाम्रो बागलुङबाट सर्वजित विश्वकर्माले अगाई गर्दै आन्दोलन अघि बढ्नुभएको थियो र यसै गर्दै जाँदा हाम्रा विभिन्न राजनीति हिसाबले अथवा चाहिँ सामाजिक हिसाबले दलितका अधिकार परिपूर्ति गर्नका लागि हाम्रा दलितहरू थुप्रै शहीदहरू पनि भएका छन्। त्यसैलाई मनन गर्दै राज्यले अबको अवस्थामा दलितहरूलाई यो खालको नीति र यो नियम कानुनमा राख्नु हुँदैन, यो चाहिँ राज्यले गलत गरेको हो भन्ने कुरालाई बुझेर अनि अहिले 2068 चाहिँ नियम कानुन बनाएको छ जसमा छुवाछुत कसुर ऐन 2068 दलितहरूलाई छुवाछुत गरेको खण्डमा जरिवाना जेलको व्यवस्था गरेको छ, तर त्यो पनि राम्रोसँग लागू हुन सकिरहेको छैन। त्यसलाई लागू गर्नका लागि राज्यले प्रशासन गर्नुपर्छ, कानुनी प्रशासन गर्नुपर्छ र दलितलाई मात्र होइन गैर दलितलाई पनि, जुन विभेद गर्ने हो उसले पनि कानुनमा के छ हामीले विभेद गर्नु हुन्छ कि हुँदैन भन्ने कुरा थाहा पाइरहेको अवस्था छैन र विभेद नपर्नेहरूले पनि कानुन बनेको छ तर उनीहरूलाई थाहा छैन। चेतनाको कमजोरले गर्दा समाजमा चाहिँ अझै छुवाछुत घटनाहरू घटिरहेका छन्, हामीले घटेको पाइरहेका छौँ र कतिपय घटनाहरू हामीले सहजीकरण गरिरहेका छौँ। यो अवस्था अझै दलितमा यहाँ जिउको त्यो छ र आर्थिक नैतिक भौतिक शैक्षिक हर कुरा दलितहरू अझ पछि नै छन् भन्ने मलाई लागिरहेको छ।
जातीय विभेद हिजो र आजमा कस्तो फरक पाउनु भएको छ?
केही मात्रामा फरक छ, एउटा शिक्षा चेतनाको हिसाबले समय सन्दर्भको हिसाबले समय सापेक्ष केही मात्र फरक चाहिँ छ, तर पनि कस्तो लाग्छ भने मलाई घुमाइ फिराई अहिले सिधै जातीय विभेद छुवाछुत भनेर चाहिँ सिधै गर्न सकिरहेको अवस्था छैन, तर अझै पनि घुमाइ फिराई त्यो चाहिँ चलिराखेकै अवस्था छ र यो निर्मूल हुनको लागि यो चाहिँ राज्यले यसलाई यो समाजबाट यो चाहिँ एउटा रोग एउटा क्यान्सर रोग हो, यो रोगलाई हटाउनको लागि तीव्र गतिले चाहिँ प्रशिक्षण कानुनी प्रशिक्षण गरेर चलायो भने मात्रै यो समाप्त हुन्छ कि भन्ने मलाई लाग्छ।
सामाजिक हिसाबले दलित समुदाय अगाडि रहेको तर भावनात्मक रूपमा पछाडि रहेको भन्ने गरिराखिन्छ, वास्तविकता के हो?
दलित समुदायमा संख्यात्मक रूपले हेर्ने हो भने दलितहरू त्यति अगाडि आइरहेको अवस्था पाइँदैन, कता कति केही प्रतिशत मात्र दलितहरू आफ्नो खुट्टामा उभिन सक्ने, आफ्नो अधिकार प्राप्त गर्न सक्ने र केही सामाजिक क्षेत्रमा लागेर काम गर्न सक्ने दलितहरू केही मात्रामा केही संख्यामा मात्र छन्। प्रशस्त रूपले चाहिँ दलितहरू अगाडि आइसकेको अवस्था त्यस्तो छैन र त्यो मात्रै नभएर प्रतिशतका हिसाबले पनि दलितहरूको सबैसँग नेतृत्व भएको पनि पाइन्छ।
दलित समुदायभित्रै पनि विभिन्न किसिमका विभेदहरू भइरहन्छन्, खासमा यो वास्तविकता के हो?
अब वास्तविकता त्यही हो, यो पुरानो जुन चाहिँ राज्यले बनाएको कानुनलाई प्रयोग गर्दै आइयो, आइसकेपछि दलित दलितभित्र पनि पानी नचल्ने छुवाछुत चाहिँ हुने जातको चाहिँ विभाजन भयो, भइसकेपछि पुर्खैदेखि त्यस्तो खालको एउटा बानी बस्यो र एउटा चाहिँ दिमागमा सधैँभरि चाहिँ कस्तो खालको भनेपछि हाम्रो त यस्तै हो, हामी अब चाहिँ यो जातले यो जातलाई छुन हुँदैन, जस्तै बिकले चाहिँ परिवारहरूले छोएको नखाने, गायनले छोएको परिवारले नखाने, अब चाहिँ दवाले छोएको सार्कीले नखाने, सार्कीले छोएको बिकले नखाने, यस्ता खालका जुन प्रविधि बनाएको थियो त्यो प्रविधि केही मात्रामा हटेको छ, पूर्ण रूपले त्यो हटेको छैन, दलितभित्र पनि विभेद छ।
दलितभित्रै भएको यो विभेद अनि यो असमानता अन्त्य हुन नसक्नुको कारण चाहिँ के होला?
अब कारण के हो त भने पितृ शताब्दी सोच चाहिँ मानवबाट हटेन, यो चाहिँ पितृ शताब्दी सोच मैले अहिले समाजमा देखिरहेको छु। हाम्रा दलित विद्यार्थीहरूले अलि बढी शिक्षा हासिल गरेका छन् तर पनि अधिकारको लागि अघि सरेर अधिकार पुरा गर्ने, छुवाछुतलाई अन्त गर्ने, हामी यसरी जानुपर्छ भन्ने खालको चाहिँ सोच बनाएको मैले पाउँदैन र यो के हो भने पितृ शताब्दी सोच यो दिमागमा पुरानो चाहिँ दिमाग चाहिँ संस्थागत भएको छ, त्यो पुरानोलाई फेकेर नयाँ संस्थागत गर्न सक्यो दिमागमा भने मात्र यो परिवर्तन हुन्छ।
दलित समुदाय पछाडि पर्नुको कारण के हो?
कारण त अब केही कुरा मैले अगाडि पनि छोइसकेँ, जति बेला राज्यले एउटा कानुन बनायो अनि राज्यको चाहिँ सम्पत्तिमा राज्यको भूमिमा चाहिँ दलितहरूले हालिमाली गर्न पाएनन् अनि आएर तपाईँको चाहिँ राम्रा कामहरू गरेर जो कामहरू दलितले गर्छन् त्यसका चाहिँ सही मूल्य उनीहरूले पाउन सकेनन्, उनीहरूले अलिकति दबावको रूपमा चाहिँ कदाउने काम गरियो र यी सबै राज्यले आर्थिक नैतिक भौतिक शैक्षिकमा पनि दलितहरूलाई प्रतिबन्ध लागेको अवस्था हो, त्यसले गर्दा हर कुरामा दलितहरू कमजोरी छन् र दलितहरूलाई उठाउनको लागि अलिकति फरक ढङ्गले चाहिँ राज्य लाग्यो भने मात्रै एउटा समतामूलक समाज निर्माण हुन सक्छ र बल्ल चाहिँ यो दलितहरूको चाहिँ मुक्ति हुन सक्छ। अब त्यो खालको राज्यले केही नीतिहरू बनाएको छ तर पूर्ण रूपले लागू हुन सकेका छैन।
दलित समुदायको जीवन स्तर उकास्ने योजना बनाउने कि पछाडि छौ भनेर एजेन्डा बनाउने या कार्यान्वयन नगर्ने?
अब हामी पछि छौ पछि रह्यौं, अब कसैले गर्देला कसले गर्छ भनेर मात्र हामी पछि बस्नु चाहिँ हुँदैन, हामीले चाहिँ एउटा चाहिँ गुरु योजनाको साथ एउटा मास्टर प्लान बनाएर हामी चाहिँ अब दलितहरूका चाहिँ आय आर्जन नैतिक भौतिक शैक्षिक सब कुरालाई चाहिँ उकास्दै एउटा चाहिँ समतामूलक समाजमा तयार हुनको लागि हामी दलितहरू पनि लाग्नु चाहिँ आवश्यक छ।
जनचेतनाको अभाव भन्दै गर्दा सरकारले आरक्षण लगायतका सुविधा दिँदा समेत के कुराको अभावले चेतना विकास हुन सकेन?
सर्वप्रथम त शिक्षामा अझै पनि प्रतिशतको हिसाबले कमजोरै हो, दलितहरू कमजोरै छन् शिक्षामा, अनि शिक्षा कमजोर भइसकेपछि चेतना जगाउन पनि धेरै गाह्रो हुँदो रहेछ। र हाम्रै घुम्ती दलित सञ्जालले पनि दशौँ वर्षसम्म यी चेतनामूलक कार्यक्रम, नेतृत्व विकास कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम लगायतका विभिन्न शिक्षा क्षेत्रमा कार्यक्रम, आर्थिक विकासका लागि चाहिँ सिलाइ बुनाई कार्यक्रमहरू धेरै कार्यक्रम गर्दै आयो र उपलब्धि चाहिँ हामीले कम भएको पाएका छौँ। उपलब्धि भएको छ, केही नभएको होइन, तर केही कम उपलब्धि भएको छ। कम हुनुको कारण के हो त भने शिक्षा कमजोर हो, तर अहिलेको दस वर्षपछि त अहिले अलि बढी शिक्षित भइसकेका छन् र अब चाहिँ चेतनालाई चाहिँ राम्रोसँग जगाउने पनि जाग्न सक्छ भन्ने मलाई लाग्छ।
दलितलाई शिक्षामा सरकारले आरक्षण र छात्रवृत्ति दिएकै छ, तैपनि चेतनाको विकास नहुनुको कारण
सरकारले दिएकै छ। अब कतिपय ठाउँमा सरकारले दिएको आरक्षण राम्रोसँग लागू भइसकेको अवस्था छ भने कतिपय ठाउँहरूमा त्यो आरक्षण लागू नभएको अवस्था पनि छ, हामीले त्यो पनि पाएका छौँ। अब अहिले मैले कुरा गर्दा त गलकोट मात्रै कुरा गर्दा यहाँ त म त्यस्तो पाउँदिनँ, अरू ठाउँहरूमा हामी हेर्ने गरेका छौँ, कोही कोही ठाउँमा चाहिँ दलितलाई दिएका आरक्षण चाहिँ लागू भएका छैनन्, ती हिँडाबिना भएका छन् र ती भएर दलितहरूले पूर्ण रूपले चाहिँ आफ्नो शिक्षा लिन चाहिँ सकेका छैनन्।
दलित समुदायको उत्थानको लागि विभिन्न संस्था सरकारले गरेका कार्यक्रम प्रभावकारी भएका छन् या छैनन्?
जति सानो पक्षले काम गर्छ प्रभावकारी भएको छ, जति ठुलो पक्षबाट त्यो काम चाहिँ आउँछ प्रभावकारी हुँदैन, यो अवस्था हामी देखिराखेकै छौँ।
ठुलो पक्ष र सानो पक्ष भन्नाले
यी संघ संस्थाहरू पनि हामीहरूको जिल्ला स्तरीय छन्, अब अहिले प्रदेश स्तरीय, केन्द्र स्तरीय ठुला ठुला चाहिँ योजनाहरू चाहिँ उनीहरूले चाहिँ हातमा ल्याउँछन्। ल्याइसकेपछि जो उनीहरूले चाहिँ गर्नुपर्ने काम पुरा जसरी गर्नु पर्थ्यो त्यो त्यसरी भएको जस्तो पाइन्न। कतिपय कार्यक्रमहरू होटल हुँदै गरेर यसरी पनि चाहिँ हिँडेबिना, आर्थिक हिँडेबिना पारेको अवस्था पनि हामीले पाएका छौँ। यो हिसाबले गर्दा पूर्ण रूपले चाहिँ यो चाहिँ लागू भएको अवस्था चाहिँ छैन।
नेतृत्व तहमा दलित समुदायको पहुँच पुग्न नसक्नुको कारण के हो?
नेतृत्व तहमा दलित समुदायको पहुँच नपुग्नुको कारण एक त दलितहरूको आफैमा पनि कन्चुसाई बानीहरू छन्, म दलित हो, म त्यो ठाउँमा गएर काम गर्न सक्दिनँ कि, अथवा मलाई त्यहाँ पताउँदैनन् कि, अथवा म त्यहाँ गएर त्यो ठाउँमा चाहिँ उभिएर मैले काम गर्न सक्ने होइन कि, यस्ता यस्ता आफ्नै आफैमा पनि दलितहरूको आफ्नो कमजोरी पनि छ। तर कता कति घुमाइ फिराइ अलिअलि जातीय हिसाबले विभेद गरेर साइड लगाउने पनि कता कति त्यो पनि भइराखेकै छ, त्यस कारणले गर्दा नित्य ठाउँमा पुग्न गाह्रो भइरहेको।
जातीय विभेद अन्त्यका लागि बनाइएका कानुनहरू कार्यान्वयन भएको पाउनु भएको छ वा छैन?
कार्यान्वयन त्यति भएको छैन।
तपाईँ जस्ता अभियन्ताले कार्यान्वयन गर्न के गर्नुभयो?
अब हामीले पनि त्यसलाई कार्यान्वयन गर्नका लागि एक त म भन्छु गोलकोटमा त्यस्तो खालको विभेदकारी हिसाबले घटना ठुलो घटेको अवस्था चाहिँ छैन, कसैले चाहिँ ज्यानै मारिहाल्ने अवस्था चाहिँ हाम्रो गलकोटमा त्यो मैले पाएको छैन। र सानातिना जाति विभेदहरूका घटनालाई कानुनी प्रयोग गर्न लाग्दा प्रशासनले अगाडि लागेको जुन त्यो चाहिँ एउटा घटना हो त्यसलाई हामी अब कानुनविद होइनौँ, हामीले एउटा चाहिँ सहजीकरण गर्ने संस्थाले हामीले चाहिँ सहजीकरण गर्ने काम गरेका छौँ र ती अन्यायमा दलितहरूलाई अन्यायमा चाहिँ पर्न दिएका छैनौँ। र कतिपय जाति विभेद चाहिँ तपाईँको कानुन प्रयोग गर्दा जेल जाने र जरिमाना तिर्नुपर्ने अवस्था देखिएको छ, उनीहरूलाई त्यो जेल र जरिमाना चाहिँ लैजान पनि त्यो चेतनाको विकास नभएर घटेको घटनालाई बुझेर हामीले त्यसरी पनि लागेका छैनौँ। अबदेखि यसो नगर्नु होला, कानुनमा यस्तो छ भन्ने खालको कुरा गरेर हामीले चाहिँ जेल र जरिमानालाई नलएर एउटा चाहिँ सुझावको रूपमा हामीले चाहिँ अडाएर राखेको अवस्था छ यहाँको यो गलकोटको अवस्थामा। कतिपय बाहिरबाट केही साथीहरूलाई चाहिँ जेलमा हालेका पनि छन् तर हामी गलकोटमा त्यो गरेका छैनौँ र ठुलो घटना चाहिँ ज्यादै माग्ने घटना हाम्रो गलकोटमा घटेको पनि छैन।
दलित समुदायको सामाजिक न्यायको लागि घटना भएन भनेर बस्न मिल्छ र?
बस्न त मिल्दैन, बस्नु मिल्दैन, कानुन प्रयोग गर्नुपर्छ। तर मलाई यस्तो लाग्छ जति बेला राज्यले कानुन बनाएको छ त्यो कानुन पर्याप्त रूपमा गाउँ समाजमा बस्तीमा कसैलाई थाहा छैन, कानुन यस्तो छ भन्ने थाहा छैन, उसले थाहा नपाएर विभेद गरेको अवस्थाहरू पाइएका छन् अनि त्यसले नजानी नजानी गरेको घटनालाई भर्खरै कानुन प्रयोग गरेर लगेर सिधै जेल हाल्ने भन्ने कुरामा म अलिकति असहमत छु। त्यही भएर राज्यले यो कानुनलाई पर्याप्त रूपमा चाहिँ जनसमुदायमा चाहिँ प्रशासन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
जातीय विभेद अन्त्य गर्नको लागि के गर्न सकिन्छ?
अब त्यही हो, जातीय विभेद अन्त्य गर्नका लागि उपल्ला जातिहरू हामी हौँ भन्नेले पनि चेतनाको विकास गर्नु पर्यो, पहिलाको पितृ शताब्दी सोचलाई चेतनाबाट हटाउनु पर्यो र मान्छे मान्छे एकै हो मान्छे मान्छे दुई जात हो र हामीले मान्छेले मान्छेलाई चाहिँ छुवाछुत विरोध गर्नु हुँदैन भन्ने कुरा गैर दलितबाट पनि त्यो चेतनाबाट हट्नु पर्यो र दलितहरूले पनि अब हामी दलित होइनौँ सधैँभरि हामी दलित भएर बस्नुपर्ने अवस्था पनि होइन अब हामी पनि के चेतनशील हुनु पर्यो हामी पनि अघि बढ्नु पर्यो र हामी पनि गैर दलित पुग्ने ठाउँमा हामी पनि पुग्नु पर्यो र यसो गर्दै गएमा यो चाहिँ विभेद हट्न सक्छ भन्ने मलाई लाग्छ।
दलितहरूकै हक अधिकारका लागि विभिन्न सञ्जाल तथा आयोगहरू गठन भइसकेको अवस्थामा तपाईँ पनि घुम्टे दलित सञ्जाल गलकोटको अध्यक्ष हुनुभएको छ, तर हिजोका दिनमा दलित समुदायलाई भोट ब्याङ्कको रूपमा नेतृत्वले प्रयोग गरेको आरोप लागिरहँदा सञ्जालहरूले पनि दलितहरूको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेनन् भन्ने पनि छ, तपाईँ के भन्नुहुन्छ?
हाम्रो घुम्टे दलित सञ्जालले भोट ब्याङ्क मात्र चाहिँ हुन नदिनका लागि हामीले आफूले सकेको भूमिका हामीले चाहिँ कार्यक्रमहरू अगाडि बढाइराखेकै छौँ। अब त्यो त कता कति जति गर्दा पनि एक दुईवटा छुट्ने भोट ब्याङ्क बन्ने जाने ती समाजमा ती चाहिँ नगन्ने प्रक्रियाहरू हुन् न खासै चाहिँ भोट ब्याङ्कै हुन त्यति चाहिँ हामीले चाहिँ नदिनको लागि आफ्नो तर्फबाट भूमिका खेलिरहेको छ।
घुम्टे दलित सञ्जालको स्थापना गर्नुको आवश्यकता के हो?
घुम्टे दलित सञ्जालको चाहिँ स्थापना गर्नुको आवश्यक के हो भने जति बेला म पञ्चायत कालमै एउटा चाहिँ वडा अध्यक्ष 4 वर्ष गरेको थिएँ त्यतिखेरबाटै दलितहरूलाई हेर्ने दृष्टिकोण धेरै फरक थियो। दलितहरू मान्छेकै रूपमा नगनिने अवस्था थियो र दिनभरि मिटिङ बसेर अनि त्यो दलितहरूले केही विशेष चाहिँ सामाजिक क्षेत्रमा राम्रो कामको केही प्रश्नहरू राखे भने त दमैले पनि के को यहाँ प्रश्न राख्छस् त कामी पनि किन बोल्छस् यहाँ यस्ता खालका शब्द पनि आउने गर्थे। त्यसले मलाई मुटु करेर खान्थ्यो अनि यसरी अब जान हुँदैन, अब चाहिँ म सामूहिक काममा त म थुप्रै काम गरेँ, अब केही समय मैले चाहिँ दलित प्रति चाहिँ समय दिन्छु र दलितहरूका चाहिँ यो छुवाछुतका चाहिँ विषयलाई चाहिँ हटाउनु पर्छ र यिनको उत्थान गर्नुपर्छ। आर्थिक नैतिक भौतिक शैक्षिक उत्थान गर्दै एउटा समतामूलक समाज निर्माण गर्नुपर्छ, मान्छे मान्छेमा यो विभेद राम्रो भएन भन्ने मलाई चाहिँ त्यस्तो खालको लाग्यो र मैले गलकोटमा 6 महिना गलकोट दलितहरूसँग परामर्श गर्दै 6 महिना पछि मात्रै बल्ल यी गलकोटका दलितहरूको सहमतिबाट उनको योजनाबाट हामीले यो दर्ता गरेका हौँ र हामीले सकेका काम पनि गलकोटमा गरेका छौँ, हामीले महत्वपूर्ण कामहरू गरेका छौँ।
घुम्टे दलित सञ्जालले अहिलेसम्म गरेका कार्यक्रमहरूको प्रभावकारिता के छ?
घुम्टे दलित सञ्जालले गरेको प्रभावकारिता सर्वप्रथम त हामीले आय आर्जन उत्थानका लागि पिछडिएको वर्ग हामी दलित मात्रै नभएर गैर दलित पनि पिछडेका वर्गहरूलाई टिपेर हामीले 37 जनालाई सिलाइ बुनाई कठिन तालिम 7 महिना निःशुल्क तालिम चाहिँ हामीले दिएका थियौँ सर्वप्रथम। अनि त्यसपछि नेपाल कृषि प्रधान देश भएको हुनाले कृषि सम्बन्धी 20 जनालाई गलकोट भेकलाई समेटेर कृषि सम्बन्धी 20 जनालाई पशु सम्बन्धी 20 जनालाई हामीले चाहिँ 3 महिना तालिम दिएका थियौँ र त्यो सबै राम्रो सफल भएको थिए। त्यसपछि हामीले स्वास्थ्य सम्बन्धमा पान्डुखानी अहिलेको गर्नपा 10 नम्बर वडामा त्यहाँ चाहिँ दन्त शिविर चाहिँ 2 दिन दन्त शिविर कार्यक्रम सञ्चालन गरेका थियौँ। त्यहाँनिर 443 जना चाहिँ लाभान्वित भएका थिए र त्यसै गरी हामी दुर्गम क्षेत्रलाई सम्झेर रमुवामा हामीले चाहिँ स्वास्थ्य शिविर राखेका थियौँ, 5 दिने स्वास्थ्य शिविर थियो त्यहाँ दुर्गम क्षेत्र। त्यहाँनिर बर्खामा ज्वरो खोकी लाग्ने ज्वरो आउने खोकी लाग्ने मात्र भएर टब्लेट खान नपाएर मान्छे खुसु मर्ने अवस्थाहरू त्यहाँ भएको हुनाले त्यसलाई दुर्गम क्षेत्रलाई समेटेर हामीले त्यहाँ स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ र हामी रिगामा सिलाइ बुनाई तालिम गरायौँ, पान्डुखानीमा सिलाइ बुनाई तालिम गरायौँ, हामीले केही मिसिनहरू पनि उपलब्ध गराएका थियौँ तर अहिले त्यो मिसिन अलिकति हिँडे बिना बाहिर भएको छ। त्यसपछि शिक्षा क्षेत्रमा हामीले सर्वप्रथम बागलुङ जिल्लाको सर्वप्रथम घुम्टे दलित सञ्जालले 3 महिनासम्म पूर्ण साक्षर कक्षा सञ्चालन गरेर हरिचौर गाविसलाई पूर्ण साक्षर घोषणा चाहिँ घुम्टे दलित सञ्जालले गरेको छ। त्यो बेलामा शिक्षा मन्त्रालयबाट सहसचिव बाबुराम पौडेल आउनु भएको थियो, उहाँले हामीलाई धेरै धेरै बागलुङ जिल्लाको सर्वप्रथम पहिलो पूर्ण साक्षर घोषणा दलित संस्थाबाट भएको हुनाले यहाँलाई धेरै धेरै धन्यवाद छ, हामी राष्ट्रपतिको हातबाट उहाँलाई चाहिँ सम्मान गर्नेछौँ भनेर वचनबद्ध गरेर जानु भएको थियो। तर पछि राजनीति दौरानले कता कता के भयो हामीले त्यो सम्मान त पाउन सकेनौँ तर उहाँले घोषणा चाहिँ गर्नुभएको थियो अनि त्यो काम हामी गरेका छौँ। त्यसपछि आएर हामीले हजारौँ केसहरू त दलित भनेर हेपिएर भएका केसहरू आउने गर्छन् प्रहरीमा, जिल्ला कार्यालय प्रहरीमा, अनि जिल्ला कार्यालयमा पनि हामीले थुप्रै केसहरू सञ्चालन हामीले सहजीकरण गरेर न्याय दिलाएका छौँ भने हरिचौर प्रहरी इलाका प्रहरी कार्यालयमा पनि धेरै केसहरू आउने गर्छन्। महिनामा 1-2 केस त आइरहेको छ तर हामीले त्यसलाई सहजीकरण गरेर मिलाएर लाने गरेका छौँ।
ती कार्यक्रमहरूले कस्तो परिवर्तन ल्याएको छ अनि तपाईँहरूले घुम्टे दलित सञ्जाल मार्फत सञ्चालनमा ल्याएका कार्यक्रमहरूको निरन्तरता नभएको गुनासो पनि पाइन्छ?
अब निरन्तरता त यस्तो छ, समाजमा काम गर्नलाई सहज छैन, गाह्रो पनि छ, त्यहाँनिर हामी एउटा सङ्घ संस्थामा रहेर हामी एउटा चाहिँ कार्य समितिमा रहेर काम गर्दै गर्दा हामीसँग तलब छैन, भत्ता छैन, जागिर छैन, हाम्रो पनि परिवार छोराछोरी छन्, पाल्नु पर्यो, पढाउनु पर्यो, हुर्काउनु पर्यो, सबै चाहिँ ती सबैलाई हेर्दै जाँदा यतातिर जति पनि हामीले गर्नुपर्ने काम हो त्यति गर्न नसकेको हुनसक्छ, त्यो कुरालाई मैले महसुस गर्छु। तर सकेसम्मको हामीले चाहिँ समय लिएर फुर्सदले भ्याएसम्मको काम चाहिँ हामी गर्ने गरेका छौँ।
घुम्टे दलित सञ्जाल उद्देश्य अनुरूप सञ्चालन नभएको, अधिवेशन साधारण सभा नभएको भन्ने गुनासो आइरहन्छ, के हो अवस्था?
अब साधारण सभा भइराखेको छ, साधारण सभा नभएको छैन। अधिवेशन चाहिँ के भइरहेको छ त भने, अधिवेशन गर्नको लागि हामीसँग आजीवन सदस्यको संख्या पनि परिवर्तित हुनुपर्छ। आजीवन सदस्य लिन दलितहरूले कसैले पनि नचाहे, अघि पछि कुराहरू राम्रो गर्ने संस्था चाहिन्छ भन्ने, अधिकार पनि माग्ने, हामी एकमुष्ट हुनुपर्छ पनि भन्ने, सदस्य शुल्क तिरेर हजुर सदस्य ल्याउनुहोस् र यो संस्थाभित्र आउनुहोस्, अधिकारी हुनुहोस् र यहाँ बसेर काम गर्नुहोस् भन्दाखेरि मात्र एउटा सदस्य लिन नमानेर पर सर्ने कारणले गर्दा हाम्रो सदस्य संख्या नै नपुगेको हुनाले अधिवेशन नभएको हो। अहिले बल्ल सदस्य संख्या हाम्रो पुग्न लागेको छ। हामीले यो चैतमा चाहिँ अधिवेशन गर्ने भनेर हामी तयारी गरेका थियौँ, तर लकडाउनले गर्दा रोकिएको छ, अधिवेशन हामी गर्छौँ।
दलित अधिकारका लागि गठन भएका सञ्जालहरू दलित अधिकार भन्दा राजनीतिक संगठनको इकाइको रूपमा काम गर्न थालेको परिप्रेक्ष्यमा दलितका साझा अधिकार सुनिश्चित हुने आधारहरू के छन्?
म त भन्छु, जसले दलितका उठानका लागि भनेर संस्था चलाउँछ भने ऊ निष्पक्ष रूपमा चाहिँ दलितकै विषयमा काम गर्ने चाहिँ उसले चाहिँ तनमन अगाडि सार्नुपर्छ। अब यता दलितलाई चाहिँ ऊ तपाईँले अघि नै भने जस्तो भोट ब्याङ्क बनाए जस्तो गरेर दलितलाई समृद्धि गर्ने र आफू राजनीति भूमिका चाहिँ अगाडि बनाउने गर्यो भने त्यति चाहिँ दलितको चाहिँ सेवा हुन सक्दैन भन्ने मलाई लाग्छ।
अधिकार स्थापितका लागि एकताबद्ध हुनु राम्रो भए पनि अधिकारको नाममा राजनीति गर्नुले समुदायमा कस्तो प्रभाव पार्दछ?
राजनीति गर्नले समुदायमा असर पार्छ। म एउटा चाहिँ अध्यक्ष छु, म कुनै एउटा पार्टीको आबद्धता छु भने अर्को पार्टीमा आबद्ध हुने साथीले मेरो विश्वास गर्दै यो हिसाबले मैले त राजनीति छोडेको भन्दा हुन्छ। मैले राजनीति चाहिँ गर्न छोडेर म एकचोटि चाहिँ वडा अध्यक्षमा उठेर चाहिँ म चाहिँ वडाको सेवा गर्छु भनेर लागे, त्यहाँ म हारेँ। हारिसकेपछि मैले त्यो राजनीति पनि हाबेको छु, त्यो सँगसँगै म पूर्ण रूपले दलितका मात्र सेवा गर्नुपर्छ भन्ने सोच बनाएर बसिराखेको छु।
संविधानले स्थानीय तहको प्रत्येक ओडामा एकजना दलित महिला अनिवार्य गरेको छ। संघ र प्रदेशमा समेत आरक्षण रहे पनि दलित समुदायले आफ्ना प्रतिनिधिबाट अपेक्षित उपलब्धि नपाएको महसुस गर्नुको कारण के हो?
त्यही हो, त्यसमा दोहोरै छ। राजनीति बाट पनि दलितलाई अलिकति पछि नै पार्ने, आफू चाहिँ अघि लाग्ने खालको चाहिँ वातावरण गरे दलितमा पनि त्यो भएको छ र दलितले पनि आफू अलिक बढी पहल गर्न नसक्ने र म त्यो ठाउँमा त्यो नेतृत्व पुग्नुपर्छ भन्ने खालको चाहिँ भूमिका नखेल्ने कारणले त्यो ठाउँमा नेतृत्वमा कम भएको छ।
विभिन्न सञ्जालहरूले गरेका कार्यक्रमको प्रभावकारिताबारे स्वयं दलित समुदाय नै बेखबर बन्नुको कारण के हो?
दलित समुदायहरू बेखबर भन्नुभएको छैन,
हजुर
बेखबर,
विकट ठाउँमा हजुरहरूले सञ्चालन गरेका कार्यक्रमहरू पुग्न नसक्नु
सञ्चार माध्यमको कमजोर हो। हामीले पहिला त गलकोट एफएम रेडियो यो चाहिँ स्थापित पनि भएको थिएन, यहाँ स्थापना भएको थिएन, नभइसकेपछि अब हाम्रा चाहिँ अब ती जति जो कार्यक्रमहरू भए जहाँ भए त्यहीँ सीमित रहे, सञ्चार माध्यमको कमजोरी भयो। सञ्चार माध्यम नहुनले गर्दा ती चाहिँ सबै ठाउँ चाहिँ प्रभावकारी रूपले सूचना नपुगेको अवस्था हो।
समानताको बहस चलिरहँदा दलित समुदाय भित्रै किन विभेद अन्त्य हुन नसकेको होला?
दलित भित्र पनि यी पुरानो पीति शताब्दी सोच पटक्कै हट्न सकिरहेको छैन र थुप्रै ती चेतनालाई चाहिँ विकास गर्नका लागि, चेतना चाहिँ जगाउनको लागि अनेक कार्यक्रम गर्दा पनि अब मान्छेको चाहिँ अझै आनी बानी अनि अनि बुढापाकाहरू नपरेका अझ अलि धेरै पनि छन्, अशिक्षित पनि धेरै छन्। त्यसले गर्दा पनि पूर्ण रूपले यो परिवर्तन हुन नसकेको अवस्था देखिन्छ र अब नयाँ पिँढीमा त त्यो अवस्था साह्रै देखिएको छैन। अब यो छ, के गर्ने, अब यो पुरानो सोचलाई नहटाएसम्म
दलित समुदायको क्षमता अभिवृद्धि गर्न के गर्नुपर्छ?
दलित समुदायको क्षमता अभिवृद्धि गर्नका लागि हामीले चाहिँ यही नै हो, अब चेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धि तालिम अनि अन्य नेतृत्व विकास तालिम, जनओकालत तालिमहरू यिनीहरूलाई दिएर र त्यसको साथसाथै आर्थिक, नैतिक, भौतिक, शैक्षिक रूपले हर कुराले चाहिँ यिनलाई चाहिँ उकास्ने परिपाटीमा लाग्नुपर्छ। अब चेतनाको मात्रै सवाल पनि नभएर आर्थिक, नैतिक, भौतिक, शैक्षिक सबै कुरा जोडिनुपर्ने हुन्छ।
घुम्टे दलित सञ्जालको आगामी रणनैतिक योजना के छ?
अब हामीले अगाडिको चाहिँ रणनीति भनेको हामी अलिकति अहिले अनियलको अवस्था पनि छौँ है, म अब यो कुरालाई पस्ताउन चाहे, जति बेला पहिलाको संरचना थियो त्यो अनुपातमा हामीलाई चाहिँ जिल्ला विकास समितिले हामीलाई चाहिँ पत्र पठाएर अनि योजना तपाईँको चाहिँ प्रस्ताव पूर्वजल प्रस्ताव ल्याउनुहोस् यो विषयमा भनेर गर्ने गर्थ्यो, खुरुखुरु वर्षिने चाहिँ हामीलाई चाहिँ रकम चाहिँ छुट्याइदिन्थ्यो, हामीले कार्यक्रम गर्न सजिलो भएको थियो। अहिले यो सङ्घीय संरचना लागू भइसकेपछि हामीलाई एकपटक चाहिँ नगरले यो जनओकालत तालिम भनेर चाहिँ नगरले पनि होइन ओडाले हरिचौर के भन्छ गलकोट नगरपालिका 5 हरिचौरले केही रकम छुट्याइदिएको थियो र एक वर्ष त्यो चाहिँ जनअकालत तालिम गरियो 5 दिने प्रत्येक वडाका 4-5 जना चाहिँ अगाई दरिद्रहरूलाई चाहिँ बोलाएर 5 दिने तालिम कार्यक्रम गरियो दोस्रो पटक अहिलेसम्म चाहिँ समाजमा चाहिँ हामीले गर्दै आएका छ र अन्त्यका लागि गरेका कार्यक्रमको चाहिँ अवस्था के रह्यो त भनेर सरकारवाला व्यक्तिहरूसँग चाहिँ अन्तर्क्रिया कार्यक्रम भनेर पोहोर 5-6 वडामा त्यो गरियो अब आउने विषयमा हामीलाई के भनेका छौँ भने हामीले दलितहरूलाई आर्थिक बाटो नैतिक बाटो भौतिक बाटो चेतनामूलक सबै कार्यक्रममा चाहिँ अगाडि बढाउन लागि एउटा अब मास्टर प्लान बनाएर गुरु योजना साथ अगाडि बढ्नुपर्छ भन्ने सोच मात्र हामी बनाएका
अन्त्यमा कार्यक्रम परिवर्तनका आवाज सुनेर बसिरहनु भएका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ
म चाहिँ सर्वप्रथम मेरो चाहिँ आवाज सुनिरहनु भएका श्रोताजीहरूलाई हामी दलितहरू अलिकति चाहिँ अझै पनि यो 21औं शताब्दीको दिनमा आइपुग्दा पनि हामी अझै विभेदभित्र छुवाछुतभित्र अल्झिरहेको अवस्था छ यसलाई हामी चाहिँ हटाउनको लागि दलितहरू पनि आफ्नै ठाउँबाट आफ्नै अधिकारलाई प्रयोग गर्ने तरिकाले लाग्नु आवश्यक छ र सङ्घ संस्थाहरूले त एउटा सुझाव सूचना एउटा माध्यम बनाउने हो त्यो सबै प्रत्येक व्यक्ति अबको जमानामा मानवीय विकास राज्यले चाहिँ के राखेको छ भने समृद्ध नेपाल सुखी नेपाली भनेर एउटा नारा राखेको छ अगाडि सारेको छ तर त्यो प्रत्येक व्यक्तिको मानवीय विकास हुन सकेन भने त्यो चाहिँ पूर्वाधार भौतिक विकासले मात्रै पनि यो परिवर्तन सम्भव छैन यो सुखी नेपाली बन्न सकिँदैन त्यस कारणले गर्दा प्रत्येक मानव आफ्नो खुट्टामा आफू उभिन सक्ने र आफ्नो अधिकार आफै प्रयोग गर्न सक्ने र चेतना फैलाउन सक्ने खालको चाहिँ हाम्रो चाहिँ दलितहरू सबै हुन् र त्यो हुनको लागि उनीहरूले पनि पहल गरून् भन्ने कुरा म सुझाव राख्न चाहन्छु
समय र संवादको लागि समय दिनुभयो तपाईँलाई धन्यवाद
धन्यवाद मलाई पनि आफ्नो एउटा चाहिँ कुण्ठित भएर रहेको आवाज यहाँ गलकोट एफएम रेडियोमा आएर आफ्नो आवाजहरू चाहिँ जनसमुदायमा सुनाउन मौका चाहिँ दिनुभएकोमा गलकोट सामुदायिक रेडियो गलकोट एफएम परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
हवस् त यिनै विविध गतिविधि प्रस्तुत गरिसकेपछि गलकोट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकोट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-42-043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विक पनि आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 MHz सुन्दै गर्नुहोस् नमस्कार